नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संवैधानिक परिषदद्वारा निर्वाचन आयोगको आयुक्तमा 3 सिफारिश, आयुक्तमा पनि राजनीतिक भागभण्डा।
पुनर्संरचना आयोगको प्रतिवेदनमा सहमति जुटाउन दलहरूसँग छलफल गर्ने सरकारको निर्णय, एमालेको आपत्ति।
यो संवैधानिक आयोग हो, त्यसले बुझाएको प्रतिवेदनमाथि कुनै इबट लाग्दैन।
देशका अधिकांश ठाउँमा वर्षा, उच्च पहाड़ी र हिमाली क्षेत्रमा हिमपात, चिसोले जनजीवन कष्टकर।
कश्मीरमा हिम पहिरोमा परेर 14 भारतीय सैनिकको ज्यान गयो, 7 जीवितै उद्धार।
र प्रधान सेनापति राष्ट्रिय पुरूष भलिबलको उपाधि आयोजक नेपाल आर्मीलाई।
त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर 9 गुन्द्रेङ चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 0556531 99550-63143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ रे।
प्रांगारिक कृषि पद्धतिको अवलम्बन, पर्यावरण संरक्षण र स्वस्थ जीवन भन्ने नाराका साथ यही माघ 21 गतेदेखि 24 गतेसम्म कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका महेन्द्रनगर मालपोत कार्यालयको दक्षिणतर्फ अवस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रांगणमा सञ्चालन हुने 10 राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनी 2073 सहभागी बनौं, अवलोकन गरौं, प्रांगारिक कृषि सम्बन्धी जानकारी लिई उत्पादन वृद्धि गरौं, देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै निर्यात प्रवर्धनमा सहयोग गर्न सम्पूर्ण कृषक कम्पनी एग्रोभेट कृषक समूह सहकारी संघ संस्था र महिला तथा सज्जनवृन्दमा हार्दिक अनुरोध गर्दछौ।
मेला प्रदर्शनीको आकर्षणहरू, देशको विभिन्न भागमा उत्पादित प्रांगारिक कृषि उपजहरूको प्रदर्शन एवं प्रतियोगिता, बाली उपचार तथा माटो परीक्षण शिविर,
प्रांगारिक कृषि वस्तुहरूको खरिद बिक्री, खेती प्रविधि प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा अन्तर्क्रिया गोष्ठी,
प्रवेश निशुल्क तथा स्टल पनि निशुल्क उपलब्ध गराइने।
आयोजक कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरिहर भवन ललितपुर। फोन 01-50-10-026। सुदूरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय दिपायल डोटी। फोन 0994-44-187। जिल्ला कृषि विकास कार्यालय कञ्चनपुर। फोन 0979-522-183।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संवैधानिक परिषदले निर्वाचन आयोगमा रिक्त 3 आयुक्तमा दलीय भागभण्डाका आधारमा आयुक्त सिफारिश गरेको छ। परिषदका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयोजनमा बसेको बैठकले ईश्वरी प्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीर कुमार शाह आयुक्त सिफारिश गर्ने निर्णय गरेको हो। परिषदले पूर्व रक्षा सचिव ईश्वरी प्रसाद पौडेललाई कांग्रेसको कोटामा, निर्वाचन आयोगकै सचिव भइसकेको नरेन्द्र दाहाललाई एमालेको कोटामा र गृह मन्त्रालयका पूर्व सहसचिव सुधीर कुमार शाहलाई माओवादी कोटाबाट आयुक्तमा सिफारिश गरेको हो। अयोध्या प्रसाद यादवले प्रमुख निर्वाचन आयुक्त र इला शर्माले आयुक्तको रूपमा काम गर्दै आउनु भएको छ। सिफारिशमा परेकाहरूको नियुक्तिपछि निर्वाचन आयोगले पूर्णता पाउनेछ। सिफारिशमा परेका व्यक्तिहरूलाई संसदीय सुनवाईपछि राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ।
व्यवस्थापिका संसदमा आज निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक पेश भएको छ। राज्य व्यवस्था समितिले विधेयकलाई हिजो अन्तिम रूप दिएपछि संसदमा आज पेश गरिएको हो। विधेयकमा निर्वाचन सम्बन्धी कसुरमा 3 कैद र 2,00,000 रूपियाँसम्म जरिवाना गर्न सक्ने प्रस्ताव गरिएको छ। यस्तै चुनावका बेला भोज खुवाउनेलाई 50,000 रूपियाँसम्म जरिवाना प्रस्ताव पनि गरिएको छ। संसदको 17 गते बस्ने बैठकले निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको छ। राजनैतिक दल र स्थानीय तहको चुनाव सम्बन्धी विधेयकका केही महत्वपूर्ण विषयमा दलहरूबीच सहमति जुट्न बाँकी रहेकाले ती विधेयक भने आज पेश हुन सकेनन्। यी दुई विधेयक पनि 17 गते नै संसदमा पेश गर्ने तयारी छ।
सरकारले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन दलहरूसँगको परामर्शपछि मात्र कार्यान्वयन गर्ने भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले आयोगको प्रतिवेदनमाथि विभिन्न ठाउँमा विवाद भएको भन्दै प्रतिवेदन परिमार्जन गर्ने वा कार्यान्वयन गर्ने भन्नेबारे दलहरूसँग परामर्श गर्ने निर्णय गरेको हो। आजको मन्त्री परिषद बैठकले प्रकाश माथेमालाई सचिवमा बढ़ुवा गरेको छ भने कर्मचारी प्रशिक्षण प्रतिष्ठानको अध्यक्षमा शैलेन्द्र गिरीलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो। बैठकले गरीबी निवारण कोषको उपाध्यक्ष सिफारिश गर्न त्रिभुवन विश्वविद्यालय पूर्व रेक्टर मृगेन्द्र सिंहको संयोजकत्वमा समिति पनि गठन गरेको छ। बैठकले शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयनको अध्ययन गर्न विशेष अदालतका पूर्वाध्यक्ष गौरी बहादुर कार्कीको संयोजकत्वमा समिति बनाउने निर्णय पनि गरेको छ। बैठकले मुस्ताङको लोमाङथाङ आसपासका जग्गालाई वैज्ञानिक ढंगले नापी जाँच गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो। उत्तर दक्षिण जोड्ने नाका निर्माणलाई प्राथमिकता दिने निर्णय पनि सरकारले गरेको छ। बैठकले एनआईडीसी बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्न स्वीकृति दिएको छ।
संवैधानिक परिषदले निर्वाचन आयोगको आयुक्तमा 3 जनालाई सिफारिश गर्यो। निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक आजै संसदमा पेश पनि भयो। यी दुई कामले सरकार चुनावप्रति प्रतिबद्ध रहेको संकेत दिन्छ। तर यो संकेतलाई मेट्दै सरकारले आजै स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन परिमार्जन गर्ने वा नगर्ने भन्ने विषयमा दलहरूसँग छलफल गर्ने निर्णयसँगै चुनावको मिति तोक्ने विषय अन्यलमा परेको छ। प्रकाश ढकालको रिपोर्ट।
हामीसँग 6 दिन मात्रै बाँकी छ। निर्वाचनको मिति 25 गते हुने हो कि 26 गते हुने हो कि 27 गते हुने हो कि 28 या 29 त्यो घोषणा गर्ने, म चाहिँ घोषणा गर्छु।
प्रधानमन्त्री पुष्पकमल दाहाल गएको आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा भोलि 15 गतेसम्म चुनावको मिति घोषणा गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचन आयोगले पनि जेठ वैशाखभित्र चुनाव गर्न 1-2 दिनमै मिति तय गरेर युद्ध स्तरमा तयारीमा लाग्नुपर्ने बताउँदै आएको छ। तर सरकारले आफ्नै प्रतिबद्धता अनुसार मिति घोषणा गर्न छाडेर पुनर्संरचना आयोगको प्रतिवेदनमाथि राजनीतिक तहमा छलफल गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्की,
प्रतिवेदनको बारेमा सबै राजनीतिक दलहरूसँग 2-3 दिनभित्रमै छलफलहरू गरेर त्यसको परिमार्जनको सम्भावना के छ, तपाईँले सुनिरहनु भयो होला विभिन्न ठाउँमा चाहिँ त्यसलाई लिएर आन्दोलनहरू भइराखेका छन् र थुप्रै ठाउँमा असन्तुष्टिहरू पनि छन् र त्यसको बारेमा के गर्ने भन्ने निर्णय चाहिँ पहिला राजनीतिक समझदारीको आधारमा लिनको निम्ति प्रधानमन्त्रीले कन्सल्टेसन बैठकहरू गर्नुहुन्छ।
विवादित जिल्लाका समस्या समाधान गर्न आयोगलाई छोटो समय दिएर आग्रह गर्नु वा सिधै कार्यान्वयन गर्न छाडेर दलहरू बीच छलफल गर्ने निर्णयले चुनाव गर्ने सरकारको नियतमाथि आशंका थपिएको छ। प्रतिवेदनलाई आफू खुशी परिमार्जन गर्ने अधिकार सरकारलाई नभएको जानकारहरू बताउँछन्। प्रतिवेदन परिमार्जन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्ने सरकारको निर्णय आफैमा विवादमा पर्ने र त्यसले चुनावको मिति घोषणामा प्रत्यक्ष असर पर्ने पक्का पक्की भएको छ। प्रतिवेदनमाथि राजनीतिक तहमा छलफल गर्ने सरकारको प्रस्तावलाई प्रमुख प्रतिपक्षी एमाले ठाडै स्वीकार गरेको छ। प्रमुख सचेतक भानुभक्त ढकाल,
यो संवैधानिक आयोग हो, त्यसले बुझाएको प्रतिवेदनमाथि कुनै इबट लाग्दैन। त्यसलाई चाहिँ क्याबिनेटमा अथवा सड़कमा रोई कराई गरेर पनि त्यसको कुनै सुनवाईको गुन्जायस हुँदैन। त्यो दिएको प्रतिवेदनको आधारमा मुलुकलाई अगाडि बढ़ाउने खालको कुरा यो उपयुक्त हुन्छ। अब अहिलेको यो सरकार किन संविधान कार्यान्वयन गर्ने कुरा र संविधान सम्मत ढंगले अगाडि बढ़ने कुरो भन्दा पनि संविधानको बर्खिलापमा जानको निम्ति बाध्यता छ भन्ने कुरा अलि बुझिरहेका छैनौ।
एक त मधेस केन्द्रीय दलले पुनर्संरचना आयोगको प्रतिवेदन नमान्ने बताउँदै आएका छन्। सरकारले प्रतिवेदन बुझेको यतिका दिनपछि सबै दलसँग छलफल गर्न थाल्ने हो भने यसले विवाद झनै लम्ब्याउने पक्का पक्की छ। चुनाव गराउने विषयमा ठाउँ र व्यक्तिपछि परस्पर विरोधी कुरा गर्दै आउनुभएका प्रधानमन्त्री प्रचण्डमाथि आशंका गर्नेहरूका लागि नयाँ निर्णयले थप बल पुर्याएको छ। चुनावका लागि चाहिने कानून धमाधम संसदबाट पारित हुँदै गएको र निर्वाचन आयोगलाई पूर्णता दिने प्रयास भए पनि प्रतिवेदनको उल्झनले वर्खा अघि चुनाव टर्ने सम्भावना बढ़ेको छ। प्रधानमन्त्री आफैको घोषणा र आयोगको सुझाव अनुसार तत्काल मिति नतोकिने हो भने स्थानीय तहको चुनाव वर्खापछि सर्ने निश्चित छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गरिएका मुख्य सम्बोधनको संगालो म प्रधानमन्त्री हुँदा पुस्तकको लोकार्पण गरिएको छ। पुस्तक लोकार्पण कार्यक्रममा ओलीले प्रधानमन्त्री भएको बेला आफूले राष्ट्रियता, लोकतन्त्र, समानता, एकता र समृद्धिलाई जोड़ दिएको र अहिले पनि यही नै देशको मुख्य प्राथमिकता भएको बताउनुभयो। आफूलाई उखान टुक्के भन्नेलाई यो किताब पढेपछि धेरै ज्ञान मिल्ने एमाले अध्यक्ष ओलीको भनाई छ।
भन्यो भन्नेहरूलाई सायद यो पढेर उखान टुक्का फेला पार्न अलिकति उखान टुक्का मन पराउनेहरूलाई पनि गाह्रो होला। यहाँ उखान टुक्का त्यति साह्रो छैन र यसमा जे विचारहरू आएका छन् विचार बनाउनका लागि आएका होइन, जे विचार हुन् ती प्रकट गरिएका हुन्। कुनै सिद्धान्त प्रतिपादन गर्न अभ्यास प्रयास स्वरूप यी कुराहरू आएका होइनन्, यी कुराहरू देशका समस्या समाधान गर्नका निम्ति आएका हुन्।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
मुनि धा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौँ, यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसिडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न,
पाकिस्तानको राजधानी कहाँ हो?
ए लाहौर, बी इस्लामाबाद।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 मा SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संवैधानिक परिषदद्वारा निर्वाचन आयोगको आयुक्तमा तीनजना सिफारिश, आयुक्तमा पनि राजनैतिक भाग बण्डा, पुनर्संरचना आयोगको प्रतिवेदनमा सहमति जुटाउन दलहरूसँग छलफल गर्ने सरकारको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। देशका अधिकांश ठाउँमा आज पानी परेको छ। पश्चिमी वायु नेपालबाट बाहिरिने क्रममा मौसममा बदली आएको र देशका धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज वीरेन्द्रनगरमा 27.8 मिलिमिटर, जुम्लामा 20 मिलिमिटर, दाङमा 16.9 मिलिमिटर, भैरहवामा 14.8 मिलिमिटर, दिपायलमा 13.2 तथा काठमाडौँमा 5 मिलिमिटर पानी परेको छ। देशका उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा भने हिमपात भएको मौसमविद सुभाष रिमालले जानकारी दिनुभयो। आज मुगु, हुम्ला, कालीकोट, डोल्पा, रसुवा, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाका उच्च भागमा हिउँ परेको हो। हिउँ तथा पानी परेपछि चिसो बढ़ेको छ भने हिमपात भएका ठाउँमा जनजीवन प्रभावित भएको छ। आज राति पनि हल्का पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ। भोलि बिहानदेखि मौसम सफा हुने अनुमान गरिएको छ। पानी परेकाले एक दुई दिन चिसो बढ़ने सम्भावना पनि रहेको मौसमविद रिमालले जानकारी दिनुभयो। त्यसपछि भने चिसो विस्तारै हट्दै जानेछ।
कालीकोटमा दलित महिलालाई कुटपिट गर्ने एक महिलाले 2 लाख रूपियाँ जरिवाना तिरेकी छिन्। थिर्पु गाविसकी जानकी बमले आर्थिक लेनदेनका क्रममा गाउँकै महिलामाथि कुटपिट गर्दा मालछिना लोहार गम्भीर घाइते हुनुभएको थियो। ढाड र घाँटीमा गम्भीर चोट लागेकी लोहारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। मालछिनाकी पति करवीर लोहारले जिल्ला प्रशासन कार्यालयमा ज्यान मार्ने र छुवाछुत सम्बन्धी मुद्दा दायर गरेको 15 दिनपछि कार्यालयले उपचार खर्च तिराउने गरी मिलापत्र गराएको हो।
मानव बेचबिखन तथा ओसार पसार र बाल यौन दुराचारको मुद्दामा सर्वोच्च अदालतबाट 10 वर्षको कैद सजाय पाएका गायक प्रकाश ओझा पक्राउ परेका छन्। उनलाई काठमाडौँको शंखमूलमा लुकेर बसेका बेला पक्राउ गरी प्रहरीले कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्दारा पठाएको छ। पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै सर्वोच्च अदालतले गएको 4 गते उनलाई बाल यौन दुराचार र मानव बेचबिखन मुद्दामा 5-5 वर्ष गरेर 10 वर्ष कैद सजाय सुनाएको थियो। उनले 14 वर्ष अघि 2059 सालदेखि 2 वर्षसम्म 3 जना नाबालिकालाई डर त्रास देखाई अनुचित सम्बन्ध राखेको र त्यसको भिडियो तथा फोटो खिचेर वेबसाइटमा राखेका थिए। भत्काइदिन्छु बाख्राको खोर पनि, ए बाउ भात खाना आऊ लगायतका रमाइला गीतका गायक ओझाले तिते करेली टेलिश्रृंखलामा पनि अभिनय गरेका थिए।
सरकारी कार्यालयको कागजात तथा दस्तखत किर्ते गरी मानव बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। आर्थिक अवस्था कमजोर भएका महिलालाई दुबई लगायत खाड़ीका देशमा नक्कली कागजात बनाएर विभिन्न देशमा पठाउने काठमाडौँ बुढानील कण्ठका सुदर्शन खड्का, सुनसरी हाँसपोसाका जीवन जिमी राई र कागेश्वरी मनोहरा नगरपालिकाका कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले पीड़ितको विवाह दर्ता तथा नाता प्रमाणित नक्कली बनाएर बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको खुलेको, साथै सुदर्शन खड्काले सञ्चालन गरेको ओक्तो हाङ टूर एण्ड ट्राभल्सबाट सरकारी कार्यालयका लोगो तथा कागजात बरामद गरिएको प्रहरीले जनाएको छ।
अमेरिका पुनर्वास भएका धेरै भूटानीहरूले प्रारम्भिक चरणका काम गर्न थालेका छन्। त्यस्ता काममा कारखानाहरूमा सामान प्याकिङ गर्ने, मासु काट्ने, होटलमा भाँडा मस्काउने, पकाउने, टेबलमा खाना राख्ने जस्ता काम पर्छन्। अमेरिकाबाट फर्केपछि गोपाल गर्तौलाको रिपोर्ट।
यो हो अमेरिकाको साउथ क्यारोलिनाको फोर्थ मिल सहरको साउथ इस्ट डिस्ट्रिब्युसन सेन्टर अर्थात एसईडीसी उद्योग। दक्षिण एसिया, चीन, मध्यपूर्व, खाड़ी, पश्चिम एसिया र अफ्रिकाबाट पानी जहाज चढाएर ल्याइएका माल सामानहरू यहाँ प्याकेजिङ, लेबलिङ गरी मूल्य स्टिकर टाँसेर अमेरिका भरिका बजारमा पठाइन्छ। अमेरिकाको पूर्वी क्षेत्रका 2 मध्येको यो एउटा गोदाममा मात्र 1500 कामदार छन्, जसमध्ये 600 त नेपालबाट पुनर्वास भएका भूटानी छन्। तिनै मध्येकी एकजना हुनुहुन्छ अनिता राई।
अमेरिकाको 2 महिना जस्तो यहाँनिर त्यस्तै है, यहाँनिर लुगाहरू यता ट्रेमा लगाउने लुगाहरू आउँछ, प्याकिङमा हौ त्यो ट्रेमा लगाउने कार्टुनमा आउँछ, त्यो खोलेर ट्रेमाहरू ट्रेमा हाल्ने त्यस्तै हुन्छ। 8 घन्टा 9 घन्टा जस्तो हुन्छ काम चाहिँ। पैसा अहिले $9.25।
पूर्वी नेपालमा सन् 1990 पछिका वर्षहरूमा भूटानबाट भित्रिएका शरणार्थीको दुई दशक लामो शिविरवास भयो। राष्ट्रसंघीय सहायतामा बाँचेका उनीहरू सन् 2008 अमेरिका पुनर्वास हुन थालेका हुन्। पुनर्वास भूटानीले रस जस्ता उद्योगमा शुरूमा इन्ट्री लेभल जब अर्थात यस्तै मजदूरी गर्छन्। रस उद्योगका मजदूर भर्ना कर्ता जुलियन
ज्याला यहाँ प्रति घण्टाको 9.25 डलर हुन्छ। बोनस सहितको भुक्तानी साताको अन्त्यमा हुन्छ। म यहाँ 4 वर्षदेखि भुटानीहरूसँग पनि काम गरिरहेको छु। वास्तवमा यिनीहरू साँच्चै कडा परिश्रमी र छिट्टै कामको लय पक्ने स्वभावका छन्। म यिनीहरूबाट प्रभावित छु।
सयौं मजदूर एकसाथ काम गर्ने उद्योगमा धेरै देशका मजदूर साथ मिलेर नेपाली अनुहारका भुटानी पनि काम गरिरहेका छन्। गोदाम व्यवस्थापन र कामबारे मजदूर भर्ना कर्ता जुलियन
यहाँ सबै काम प्रवेश चरणकै काम हुन्छन्। माल सामानमा चिन्ह लगाउने, लेबर टाँच्ने जस्ता काम पर्दछन्। यो ठूलो गोदाममा अफगानिस्तान, पुरानो बर्मा, म्यानमार, इराक, दक्षिणी अमेरिकी मुलुक, कोलम्बिया, भुटान, नेपाल लगायतबाट आएका आप्रवासीहरू पनि काम गरिरहेका छन्।
अमेरिकी मजदूरी बजारमा दैनिक 8 घण्टा माथि पसिना काट्दै काम गर्न थालेका भुटानीले नयाँ मुलुकमा श्रमको लय समात्दै गएको देखिन्छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। अनुसन्धानकर्ता, प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको 3 दिने राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरू भएको छ। प्रहरी र सरकारी वकिलबीच समन्वय र सहकार्य बढ़ाउन भएको सम्मेलन सहकार्य बढाउन सम्मेलन आयोजना गरिएको महान्यायाधिवक्ता कार्यालयका अधिकृत निराजन पाण्डेले जानकारी दिनुभयो।
देशभक्त युवा समाजले इतिहासमै ठूलो राष्ट्रिय झण्डा बनाएको दावी गरेको छ। समाजका अध्यक्ष नारायण प्रसाद ढुङ्गानाले शहीद दिवसको अवसर पारेर पर्सि आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधव प्रसाद घिमिरेको उपस्थितिमा ठूलो झण्डा माइतीघर मण्डलामा फहराउने जानकारी दिनुभयो।
गोर्खाको बारपाकमा भूकम्प स्मृति पार्क बनाउन सरकारले 10 महिनापछि बजेट विनियोजन गरेको छ। भूकम्प गएको एक वर्ष पुगेको दिन गएको वैशाख 12 गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरे पनि बजेट निकास नहुँदा पार्क बनाउने काम शुरू हुन सकेको थिएन।
विद्युत चोरी गरी लोडसेडिङ गराउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। काठमाडौँ सुकेधारामा रहेको बुद्ध वासिङ सेन्टरका संचालक सिन्धुपाल्चोकका बुद्ध कुमार लामालाई पक्राउ गरी एउटा मिटर र दुईवटा मिटरको सिल बरामद गरेको प्रहरीले जनाएको छ। यस्तै कपनमा राधाकृष्ण ढुङ्गेलले सञ्चालन गरेको सबनम प्लास्टिक उद्योग, चावहिलमा मुरारी थापाले सञ्चालन गरेको चार्जिङ कारखाना र ललितपुर इमाडोलमा रमेश कुमार लुनियाले सञ्चालन गरेको बोतल कारखानामा विद्युत चोरी भएको पाइएपछि मिटर तथा मिटरको सिल जफत गरिएको छ। ती उद्योगका संचालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले विद्युत चोरीको आरोपमा यसअघि नेपाल विद्युत प्राधिकरणको कर्मचारी सहित 16 जनालाई पक्राउ गरेको थियो।
सर्लाहीमा भने विद्युत चोरी 20% घटेको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रण अभियान चलाएपछि चोरी घटेको प्राधिकरणको मलङ्गवा शाखाका इन्जिनियर विजय कुमार सिंहले जानकारी दिनुभयो। सर्लाहीमा गएका वर्षहरूमा हुकिङ मार्फत 60% चोरी हुने गरेकोमा 3 महिना यता घटेर 40% झरेको उहाँले बताउनुभयो।
माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजना अगाडि बढाउन विश्वव्यापी बोलपत्र आह्वान भएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले माथिल्लो त्रिशुली 3B आयोजना अघि बढाउन आज बोलपत्र आह्वान गरेको आयोजना प्रमुख मोहन गौतमले जानकारी दिनुभयो।
ओखलढुङ्गाको टार्केराबारी छकी इन्द्रमाया पौडेलले 102 वर्ष पुगेपछि बल्ल नागरिकता पाउनु भएको छ। एकीकृत घुम्ती शिविर गाउँमै पुगेपछि उहाँले नागरिकता पाउनु भएको हो। नागरिकता नहुँदा उहाँले सामाजिक सुरक्षा भत्ता पनि पाउनु भएको थिएन।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट चितवन पुर्याइएका 2 अर्ना आज चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ। पदमपुरबाट ती अर्नालाई निकुञ्जमा छोडिएको हो। सचिव स्तरीय निर्णयले गत 2071 साल कार्तिक 22 गते कोशी टप्पु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्ज अर्ना स्थानान्तरण गर्ने निर्णय गरेको थियो। भाले अर्ना 5 वर्ष र पोथी अर्ना झण्डै 3 वर्षको छ।
मूल्य नपाएपछि इलामका चिराइतो किसान चिन्तित बनेका छन्। खेतीयोग्य जमिन समेत मासेर चिराइतोको व्यावसायिक खेतीमा लागेका किसान उचित मूल्य नपाउँदा मारमा परेका हुन्। गएको वर्ष चिराइतो प्रतिमन 30,000 रूपियाँसम्म पाइएकोमा यो वर्ष मुस्किलले प्रतिमन 5,000 रूपियाँमा बिक्री गर्नु परेको सुलुबुङका चिराइतो कृषक एवं व्यापारी दिनेश सुवेदीले जानकारी दिनुभयो।
मीरा राईले नेशनल जियोग्राफीले दिने साहसिक वर्ष व्यक्तिको उपाधि जितेको खबर उज्यालो अनलाइनमा पढेर भगवान घिमिरे फेसबुकमा लेख्नुहुन्छ, खुशी लाग्यो। पहिले विश्वयुद्धमा लडेर बहादुर गोर्खाली भनेर राखेका थिए नाम, अहिले यति ठूलो इज्जत कमायौं। सलाम छ साहसिक नेपाली चेलीलाई। दुःख र अभावले भरिएको अतीतको कहानीलाई भुलेर सफलताको शिखरतर्फ लम्केका तीव्राती कदमहरू झनै सन्देशमूलक छन्।
आरसी भट्ट लेख्नुहुन्छ, माओवादी भएकै कारण अयोग्य भनिएकी त विश्वमा योग्य भइन्, तर योग्य भनिएकाहरू के भइरहेका छन् थाहा भएन।
प्रति व्यक्ति 8 लाख तिरेर UAE पुगेका 116 नेपालीले काम नपाएको खबरमा प्रवीर ढकाल फेसबुकमा लेख्नुहुन्छ, खै कसको उत्साहटमा युट्युब आदि हेरेको भरमा UAE आउन खोज्छन्। यो अरब हो, अमेरिका होइन, काम पाउँदैन। काम पाउन यतैको अनुभव खोज्छ, त्यसैले धेरैजना लाखौं डुबाएर आउँछन् अनि ठगिएर फर्कन्छन्।
फेसबुकमै पूर्ण केसी लेख्नुहुन्छ, काठमाडौँको SRS म्यान पावरले पटक पटक ठगिरहेको छ। यसअघि पनि यो म्यान पावर मार्फत आएकाहरू काम नपाएर अलपत्र परेका थिए, त्यसैले यही कम्पनीबाट आउन लागेकाहरू सचेत हुनुहोला। यदि पैसा दिइसक्नु भएको छ भने फिर्ता लिइहाल्नुहोला।
अनि राजु रिमालको टिप्पणी छ, त्यो 8 लाख रुपियाँले घरमै कुखुरा र बाख्रा पालेको भए 5 वर्षमा त्यसको आमदानी करोड भन्दा धेरै हुन्थ्यो होला, तर छिट्टै कमाउने आशमा दलाल र म्यान पावरको विश्वास गर्दा धेरै नेपाली ठगिरहेका छन्।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ, प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र ऋग्वेद शर्मा। अब विदेशका खबर। काश्मीरको हिमाली क्षेत्रमा रहेका सैनिक चौकीमा आएको हिम पहिरोमा परि 14 भारतीय सैनिकको ज्यान गएको छ। भारत र पाकिस्तानको सीमारेखामा उच्च स्तरमा सैनिक तैनात गरिएका ठाउँमा हिम पहिरोमा परेका बीबीसीले जनाएको छ। हिम पहिरोमा 21 सैनिक पुरिएकामा 7 जीवितै उद्धार गरिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। प्रधान सेनापति राष्ट्रिय पुरूष भलिबलको उपाधि आयोजक नेपाल आर्मी क्लबले जितेको छ। आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधिसहित आर्मीले 3,00,000 रूपियाँ पुरस्कार पायो। उपविजेता पुलिसले 1,50,000।
साधारण साहसिक सफलता प्राप्त गर्नेहरूको सूचीबाट मीरा अनलाइन भोटिङका आधारमा एडभेन्चर अफ द इयर 2017 शीर्ष स्थानमा परेको नेशनल जियोग्राफिकले जनाएको छ। भोजपुरमा जन्मिएर 14 वर्षकी हुँदा माओवादी लडाकु बनेकी मीरा सेना समायोजनका बेला अयोग्य घोषित भएपछि अल्ट्रा धाविका बनेकी हुन्। मीरा राईको संघर्ष र सफलताको भिडियो सहितको सामग्री उज्यालो .com हेर्न सकिनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संवैधानिक परिषदद्वारा निर्वाचन आयोगको आयुक्तमा 3 सिफारिस, आयुक्तमा पनि राजनीतिक भागभण्डा।
पुनर्संरचना आयोगको प्रतिवेदनमा सहमति जुटाउन दलहरूसँग छलफल गर्ने सरकारको निर्णय, एमालेको आपत्ति।
देशका अधिकांश ठाउँमा वर्षा, उच्च पहाड़ी र हिमाली क्षेत्रमा हिमपात, चिसोले जनजीवन कष्टकर।
कश्मीरमा हिम पहिरोमा परेर 14 भारतीय सैनिकको ज्यान गयो, 7 जीवितै उद्धार।
र प्रधान सेनापति राष्ट्रिय पुरूष भलिबलको उपाधि आयोजक नेपाल आर्मीलाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।